आदि तपाईँको आफ्नै कार्यक्रम साथीसँग मनका कुराको 374 भागमा तपाईँलाई हार्दिक स्वागत गर्दैछु। म तपाईँको आफ्नै साथी संगीताले
र आक्कल झुक्कल झुल्किने म सुशीलको तर्फबाट पनि गर्मी भए चाहिँ शीतल र कहीँ पानी परेर जाडो जाडो भएको भए चाहिँ न्यानो अभिवादन छ है साथी तपाईँलाई।
वाह, स्वागत गर्ने पनि क्या स्टाइल छ है सुशील तिम्रो, मैले त माने तिमीलाई बा।
हो र भने संगीता, ओ त्यस्तो लाग्यो तिमीलाई?
हो सुशील, गर्मीमा शीतल, जाडोमा न्यानो, वाह क्या अभिवादन छ साथी तपाईँलाई। मलाई त सुशील तिमीले यो कुनै फ्यान र हिटरको विज्ञापन गरे जस्तै लाग्यो। हेर सुशील, मेरो सल्लाह मान्छौ भने तिमी यो कार्यक्रम चलाउन आउन छौ छोड देऊ बुझौ, बरु कुनै फ्यान र हिटरको व्यापार गर्न सुरु गर, राम्रो चल्छ। कसो साथी, होइन
नियमापत्ति?
के नियमापत्ति, के को आपत्ति, किन आपत्ति?
मेरो मान हानि भएकोमा आपत्ति, मेरो भावनात्मक अभिवादनलाई फ्यान हिटरको विज्ञापन भनेर जिस्काएकोमा आपत्ति, घोर आपत्ति मलाई।
चुप लाग तिमी, नचाहिँ नजाने कुरामा करा र
चुप लाग। ले मैले अब मेरो मनको कुरा पनि भन्न नपाइने भयो? ओहो,
नपाउने लौ के गर्छु तिमी ल भन त।
मेरो स्वतन्त्रतापूर्वक बोल्ने अधिकार हनन भएकोमा विरोध गर्छु म, मलाई यसरी बीच बीचमा चुप लाग भनेर रोक्न पाइन्न भनेर माग गर्छु म पनि।
माग गर्छु रे, हेर आक्कल झुक्कल झुल्कने साथी सुशील, तिम्रो यस्तो मागले हुनेवाला केही छैन यहाँ। कस्ता कस्ताको माग त पुरा हुन, तिमी जस्ताको माग, ओहो
आपत्ति, फेरि आपत्ति, घोर आपत्ति। अब त हुँदै भएन, अब त माग मात्र होइन माग सहितको आन्दोलन नै गर्छु।
गर्यो आन्दोलन, आन्दोलन गर्नलाई के गर्नुपर्छ थाहा छ तिमीलाई?
किन थाहा छैन मलाई, आजकल जताततै हुने धेरै भन्दा धेरैले आफ्नो माग पुरा गर्नलाई गर्ने कुरा
के कुरा
बन्द बन्द गर्छु म पनि। लौ मैले बोल्दा मलाई बिचमा रोक्न पाइन्न भनेर माग सहित मेरो माग पुरा नउन्जेलसम्मको लागि यो कार्यक्रम बन्द गर्छु। ल बन्द गरौँ त साथी, आउनुहोस् मलाई पनि साथ दिनुहोस् त।
ओहो कार्यक्रम बन्द गर्ने रे, लौ त्यस्तो गर्न त पाइन्छ कि क्या हो कति न? तिमीले त्यस्तो गर्न पाउँछौ, तिमीले गर्छौ भन्दैमा बन्द हुन्छ क्या हो?
किन नपाउनु, आजकल दिनौ जस्तो अखबारमा पढि नै रहेको हुन्छ। आखिर केही भयो कि त, जताततै बाटो बन्द, कार्यालय बन्द, हुँदा हुँदा अस्पताल नै पनि बन्द गर्छन् भने मैले यो कार्यक्रम बन्द गर्न किन नपाउने?
पाउँछौ होला नि तिमीले बन्द गर्छु भन्दैमा।
किन पाउँदैन? गर्छु म, अहिले बन्द गर्छु म।
सुशील नगराउ न, के लिएर बसेर एउटा कुरा भनेको, सानो कुरालाई पनि ऊ त अघि बन्द गर्छु भनिरहेको छ, नगराउ दे।
तिम्रो लागि सानो कुरा होला, मेरो लागि त ठुलो कुरा हो नि। त्यसैले मेरो माग जबसम्म पुरा हुँदैन तबसम्म म कार्यक्रम बन्द गर्छु।
अरे यो मान्छेले त साथी कार्यक्रम नै बन्द गर्छु भन्न थाल्यो। अरे शिव के मात्र गर्ने होला। हेर सुशील तिमी एकैछिन चुप लागेर बस, बरु बरु म एउटा गीत बजाउँछु तिम्रो लागि है, यो गीत सुन, त्यसपछि कुरा गरौँला, हुँदैन? तिम्रो दिमाग चिसो पनि हुन्छ, हुन्छ?
त्यसो भए मै गीत बजाउँछु। ल हेर सङ्गीता, तर कुरा चाहिँ सिरियस छ नि, यो गीत बजिसक्यो।
ल गीत बजाऊ, ल गीत,
ल सुन्नुहोस् है साथी गीत चाहिँ।
छिया छिया भइसक्यो यो छाती, अत्याचार नगर म माथि, छिया छिया भइसक्यो यो छाती, अत्याचार नगर म माथि, ए पिपल छायामा, पिपल छायामा, लाठी चार्ज नगर मेरो मायामा,
लाठी चार्ज नगर मेरो
बजे भने नि।
ल सुशील भइहाल्यो नि त, तैपनि यो गीत सुनेपछि तिम्रो दिमाग ठन्डा भयो होला नि अब त, होइन?
हुन्छ ठन्डा, मैले कुनै गलत कुरा भनेको हुँ र? मेरो माग एकदम जायज छ, मेरो माग सुनवाई भएन भने म यो आन्दोलनको जित छोड्दै छोड्दिन, यो कार्यक्रम बन्दै गर्छु म।
अरे सुशील तिमी पनि, कार्यक्रम बन्द भयो भने त अहिले हामीलाई सुन्नु भएको साथीलाई नराम्रो लागिहाल्छ नि, तिम्रो कारणले गर्दा?
मेरो कारणले गर्दा होइन, तिम्रो कारणले गर्दा हो संगीता।
ल हेर नि त, तिम्रै कारणले हो बुझ्यौ, कार्यक्रम बन्द त आखिर तिमीले नै गर्न लागेको हो नि, होइन?
तर मलाई बन्द गर्ने बाध्य तिमीले नै बनाएको हो नि त, यस्तै यस्तै कारणहरूले गर्दा मान्छेहरू बाध्य भएर बन्द गर्ने विकल्पतिरै लाग्नु पर्छ भनेको यसैले रहेछ। यहाँ बन्द नगरेसम्म त केही हुनेवाला छैन।
ल ल भन भन आफ्नो कुरा माथि पार्न जे भन्छौ भन।
आफ्नो कुरा माथि पार्नलाई भनेको होइन के संगीता मैले, नपत्याए नि आजकल धेरै जसो कुनै माग भयो भने नि बाटो बन्द किन गरिन्छ भन्ने बारे मैले साथीहरूसँग कुरा गरेको थिएँ के। बरु हो म त्यो बजाउँछु त्यो सुन तिमीबाट।
आफ्नो कुरा माथि पार्न त सुनाइहाल्छौ नि। ल सुनौ सुनौ।
ल त ल।
म खगेन्द्र कर्ण, म पूर्वाञ्चल युनिभर्सिटीको एउटा स्टुडेन्ट हो। अनि अहिले बन्द जुन भइरहेछ होइन, हामीले एउटा कस्तो भने विद्यार्थी सङ्गठन या अरू कुनै सङ्गठनले माग उठाउँछौँ हामीहरू, राज्यलाई पहिलादेखि थाहा हुन्छ हामीले माग उठाएको छौँ होइन, तर राज्यको प्रणालीमा बस्ने मान्छेहरूको इच्छा शक्तिको कमी होइन, त्यो इच्छा शक्ति कमीले गर्दा उनीहरूले त्यसलाई आलटाल गर्दै जब हाम्रो म्याद सकिन्छ त्यति बेला पनि उनीहरूले सुनेको हुँदैन र त्यसपछिको हाम्रो स्टेप भनेको बन्द हुन्छ। अब 45% फीमा तपाईँहरूले त्यो डिस्काउन्टको बारेमा तपाईँलाई थाहा होला, हामीले पहिलादेखि उठाएको कुरो हो, राज्यले नसुनिदिएर पछि चाहिँ हामीले गएर त्यसलाई बन्दमा परिणत गर्नु पर्यो र बन्दमा परिणत गरेपछि म श्रम मन्त्रीज्यूले तुरन्तै बोलाएर हामीसँग वार्ता गरेर 45% छुट हामीलाई दिएको हो र अहिले पनि कार्यान्वयन पक्षमा कतै कमी कमजोरीहरू देखाएको छ र त्यो कमी कमजोरीहरूको सिलसिलामा यदि त्यो कमी अहिले पनि नहट्ने भने फेरि त्यस्ता बन्दहरू हुन्छ। राज्यले ठिक समयमा सम्बोधन गरिदिएको भए सायद त्यस्ता बन्दहरू कहीँ पनि हुँदैन, नेपालभरि हुँदैन होइन। अहिले तपाईँलाई थाहा होला अहिले पूर्वाञ्चलमा 4 दिनदेखि बन्द छ, एउटा खलासीलाई मारेको न्युमा 4 दिनदेखि बन्द। अब त्यहाँ गरिब जनताहरू एक त स्टेट आफै गरिब छन् र गरिब 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 हुँदै जाँदैछ, 4 दिनदेखि बन्द, राज्यले सुनेको छैन तिनीहरूको माग। अब एउटा मान्छे मर्दाखेरि लाखौँ मान्छे प्रभावित हो, त्यस्तो राज्यमा अहिले बसेको मान्छेहरूले कान नसुन्ने इच्छा शक्ति नभएका व्यक्तिहरूको कारणले गर्दा यो बन्द र हडताल भएको हो मलाई जस्तो लाग्छ।
हजुर, मेरो नाम लालकुमारी पोखरी स्वस्तिका, म पदमगढी क्याम्पसको। मेरो 11 वर्षको अनुभव भए पनि मैले के देखेको छु भने एउटा पक्ष पीडित छ भने उसले आफ्नो माग उठाउन स्वाभाविकै पाउँछ, तर यहाँ के गरिन्छ भने माग उठाउँदै गर्दाखेरि जबसम्म बन्द हुँदैन तबसम्म राज्य सुन्दैन। यो चाहिँ कस्तो माथिल्लो वर्गबाटै भएको एकदमै नराम्रो प्रवृत्ति हो, किनकि बाध्य बनाइन्छ एउटा सानो माग गर्नको लागि। जब 10 जना मिलेर डाङ्डु मान्छे कुट्ने काट्ने र अनि डाङ्डु बन्द भयो त्यसमा राज्य बल्ल आँखा झसङ्ग हुन्छ, होइन भनेदेखि शान्तिपूर्ण तरिकाले गरिरहेको आन्दोलनहरूमा राज्य कहिले पनि झस्किएको देखिँदैन। जबसम्म विद्यार्थीले ढुङ्गा मुडाएर आन्दोलन टायर गर्दैन तबसम्म राज्य नसुनिदिने भएको कारणले गर्दाखेरि विद्यार्थीवर्ग बाध्य भएर युवावर्ग सडक आन्दोलनमा निस्किएको हो।
सुन्यौ होइन त संगीता, अर्को पक्षले कुरा नसुनेपछि विवशै भएर पनि बाटो बन्द गर्नुपर्छ, त्यही विकल्प रोज्नु पर्ने बाध्यताको कुराहरू साथीले कसरी गर्नुभयो?
सुने सुने र माने पनि कि कतिपय मागहरू जायज हुँदाहुँदै पनि आफ्नो कुराहरू सम्बन्धित ठाउँसम्म पुर्याउने संयन्त्र अलिक प्रभावकारी नभएको कारणले गर्दा बाध्य भएर यो विकल्प अप्नाउनु पर्ने रहेछ। तर आजकल जसरी मन लाग्यो त्यसरी जति बेला मन लाग्यो उति बेला बाटो बन्द गर्ने कुराहरू भइरहँदा नि सर्वसाधारणलाई कस्तो मर्का पर्छ भन्ने कुरा पनि सोच्नु पर्छ होला। बुझ्यौ
भन्नाले
यसरी बाटो बन्द भएर गाडीहरू नचल्दाखेरि काम गर्न जानुपर्ने पढ्न जानुपर्नेहरूलाई अप्ठ्यारो हुन्छ, अनि हिँडुल गर्न पनि गाह्रो हुन्छ। अझ कति ठाउँमा त गर्भवती अवस्थामा भएका महिलाहरूलाई सुत्केरी गराउन समयमै अस्पताल लान नसक्दाखेरि बाटोमै मृत्यु भएको घटनाहरू पनि सुनिन आइरहेको छ। त्यसै गरी बाटो बन्द गर्नकै लागि बालिने टायरहरूले गर्दाखेरि वातावरण प्रदूषण भएको कुराहरू पनि छ, समस्याहरू पनि कति झेल्नु परिरहेको छ। बजारमा सरसामानको अभावले गर्दाखेरि महँगी बढेर उस्तै छ। यस्ता समस्याहरू त कति झेल्नु परेको छ, कति हो कि होइन तिमी नै भन त?
त्यो त हो नि।
र कतिपय अवस्थामा त त्यस्ता बन्दहरूले एकदमै हिंसक रूप लिइरहेको पनि देखिन्छ नि। गाडीहरू तोडफोड हुने, विभिन्न पक्षहरू बीच झडप हुने, कुटपिट हुने, गम्भीर घाइते भएर मृत्यु नै भएको कुराहरू पनि सुनिन्छ। यस्ता धेरै हिंसक रूपहरू पनि देखिरहेको हुन्छ नि यो बन्दले गर्दा, होइन भन त?
त्यो त हो संगीता। भनेपछि त्यसो भए यदि यस्तो मागहरू जायज छन् र यदि यस्तो बन्द नगर्ने हो र कसैलाई नकारात्मक प्रभाव नपार्ने गरी माग राख्ने हो भने कस्तो कुराहरू या भनौँ कस्तो संयन्त्रहरू हुनुपर्छ त, त्यसबारे छलफल गरौँ न त।
यसमा त सुशील हामीले आफैले छलफल गर्नु भन्दा नि बरु कोही विज्ञ वा जानकार व्यक्तिसँग नै कुरा सोधौँ न, हुँदैन?
हुन्छ नि त, त्यो त झनै राम्रो आइडिया हो।
ल है त, त्यसो भएदेखि हाल अहिले त्रिभुवन विश्वविद्यालयमा मानव शास्त्र अध्यापन गरिरहनु भएका प्राध्यापक होइन सौभाग्य शाहजी हुनुहुन्छ हामीसँग, उहाँसँग यो कुरा सोधौ है त।
हुन्छ नि त, त्यसो भए उहाँले के भन्नु हुँदो रहेछ सुनौँ न त।
मेरो नाम डाक्टर सौभाग्य शाह, म त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र मानवशास्त्र विभागमा उप प्राध्यापक र अहिले त्रिभुवन विश्वविद्यालयको द्वन्द शान्ति र विकास अध्ययन कार्यक्रमको कार्यक्रम संयोजक। जुन ठाउँमा चाहिँ सरकारले अथवा राज्यले समयमै त्यो समस्याको पहिचान गर्छ र त्यो हिंसात्मक प्रदर्शन हुनुभन्दा अगाडि नै तपाईँको प्रतिक्रिया जनाउँछ, समाधान गर्छ अथवा उनीहरूलाई उनीहरूसँग वार्ता संवाद सुरु गर्छ, त्यो ठाउँमा आन्दोलनकारीहरूले त्यो हिंसाको अवस्थामा पुग्नुपर्ने जरुरत हुँदैन। साधारण तपाईँको निवेदन लेखेको आधारमा कसैसँग भनेको आधारमा होइन आफ्नो जनप्रतिनिधिलाई त्यहाँ पुर्याएको आधारमा समाधान हुन थाल्यो भने मान्छेहरू यो हिंसात्मक उसमा आउँदैनन्। भारतमा गान्धीले गरेको छ नि सत्याग्रह होइन, शान्तिपूर्ण तरिकाले आफ्नो प्रतिपक्षलाई चाहिँ नैतिक रूपले बाध्य तुल्याउने त्यो एउटा कुरा हो। हिंसा पुरस्कृत हुने संस्कृति जन्मिरहेको छ। तपाईँले जति ठुलो हिंसा तोडफोड गर्नुभयो सरकारले तुरन्त तपाईँको माग पुरा गर्छ। अब अर्कोतिर के छ भनेपछि जो शान्तिपूर्ण रूपले आफ्नो माग राखिरहेका छन् होइन, आफ्नो आवाज उठाइरहेका छन्, उनीहरूप्रति सरकारले हेर्दै हेर्दैन। अब अहिलेको परिस्थितिमा राज्यको शक्ति भनेको केन्द्र भनेको राजनैतिक पार्टीहरू हुन् होइन। राजनैतिक पार्टीहरूले हामीलाई हिंसालाई प्रोत्साहन गर्दैनौँ, हाम्रो युवा सङ्गठनहरूलाई होइन, उनीहरूको कसैको युथ फोर्स छ, कसैको यो YCL छ होइन, तरुण दल छ आदि इत्यादिलाई अथवा अरू कुनै समूहलाई वर्गलाई हामी चाहिँ हिंसामा परिचालन गर्दैनौँ, आफू पनि गर्दैनौँ, अरूले गरे पनि हामी कारवाही गर्छौँ भनेर उनीहरूले सरकारी प्रतिबद्धता जनाएपछि त यो हिंसाको पद्धति त्यहीँ अन्त भइहाल्छ। प्रमुख राजनैतिक दलहरूले हामी चाहिँ कानुनभन्दा बाहिर गएर यो जबरजस्ती गर्ने होइन, पसल बन्द गराउने, आगो लाउने यस्तो काम चाहिँ हाम्रो पार्टीले त्यस्तो कामलाई गराउँदा पनि गराउँदैन र अरूले गरे पनि त्यसको विरोध गरेर सरकारी माध्यमबाट त्यसलाई कारवाही गराउन हामी बाध्य तुलाउँछौँ भन्ने बित्तिकै त अरू कसले त्यस्तो हिंसा त गर्नै सक्दैन अरूले। त्यस कारण यो मुख्य यसको तपाईँको जुन च्यानल भन्नुभयो यो त राज्यबाटै सुधार भएर आउनुपर्छ। उनीहरूले हिंसाको बाटो त्याग्ने बित्तिकै अरू त अरू त्योभन्दा बाहेक त अरू अपराधी नै हुन्छ, त्यो अपराधीहरूलाई त राज्यलाई कारवाही गर्न गाह्रै छैन। तपाईँको जायज मागको लागि अहिले त्यही भने हाम्रो विधिवत्त छ नि केही होइन, राज्यसँग अथवा बजारसँग कुनै संस्थासँग मायो भने त तपाईँले व्यक्तिगत रूपमा त्यहाँ गएर आफ्नो प्रतिनिधित्व आफै गर्न सक्नुहुन्छ होइन, आफ्नो माग राख्न सक्नुहुन्छ, सुझाव राख्नुहुन्छ, प्रत्यक्ष भेटघाट गर्न सक्नुहुन्छ र चिठी लेख्न सक्नुहोला, निवेदन लेख्न सक्नुहोला, आफ्नो स्थानीय वडा प्रतिनिधि हो कि होइन, तपाईँको सांसद हो कि, त्यो स्तर हेरिकन प्रतिनिधि लिएर गर्न सकेर अनि त्यसरी गरेको तपाईँको इन्डिभिजुअल बेसिसमा नै समाधान हुन थालेपछि त तपाईँ त्योभन्दा माथि जानै पर्दैन नि। त्यस कारणले एक त नागरिकहरूले पनि सजिलो शान्तिपूर्ण होइन नियम कानुनभित्रै रहेको विधि सबैलाई अप्नाउनु पर्यो, अनि त्यसमा अब उतापट्टि अर्कोपट्टि संस्थागत रूपमा सरकार राज्य जे भन्नुहोस् एउटा सुझाव र मागको रूपमा आउने अवस्थामै त्यसलाई समाधान गर्न सकेपछि त त्यो विरोधको त अवस्थै सिर्जना हुँदैन। त्यस कारणले मैले राज्यले विवेक प्रयोग गर्नुपर्छ भनेको यही हो।
कस्तो लाग्यो त सुशील, मानव शास्त्रका प्रोफेसर सौभाग्य शाहजीको कुरा
एकदम राम्रो लाग्यो। संगीता बरु संगीता मैले पनि यसै विषयमा नि यदि बाटो बन्द नगरिकन पनि आफ्नो माग प्रभावकारी रूपमा राख्ने हो भने अरू कुन बाटो हुन सक्छ त भनेर यो अस्ति गएको युवा दिवसको दिनमा केही युवा साथीहरूसँग कुरा गरेको थिएँ। बरु त्यो सुनाउँछु है त।
हुन्छ नि भइहाल्छ नि, म किन नाइ भन्छु र तिम्रो कुरा।
ल ल त्यसो भए सुनौ है त साथीहरूको विचार, बाटो बन्द गर्नुको अर्को विकल्प के हुन सक्छ आफ्नो माग राख्नलाई भन्ने बारेमा।
बन्दको अल्टरनेटिभ त छलफल नै हो होइन, जस्तै अब जबसम्म छलफल कुराकानी गरेर हामीले आफ्नो अडान होइन अडानमा अन्तर्निहित इच्छा चाहनाहरू के हो, मागहरू के हो, आवश्यकताहरू के हो, त्यसमा छलफल गर्न सक्यौँ भने त समाधान आइहाल्छ नि।
यसको अल्टरनेटिभको कुरामा चाहिँ अब सायद हामी युवाहरूले नै अलिकति फरक तरिकाले नै गर्न जरुरी छ जस्तो लाग्छ। त्यसमा चाहिँ प्रेस विज्ञप्तिहरू निकाल्ने र भोलि त्यही ठाउँमै गएर धरनाहरू दिने तर बन्दहरू गर्ने गाडीहरू चलाउन नदिने चाहिँ त्यस्तो चाहिँ नगर्नुपर्छ जस्तो लाग्छ।
बन्दको विकल्पको रूपमा त ज्ञापन पत्रहरू दिने र विशेष गरेर हाम्रो राज्यको नीति निर्माण गर्ने थलालाई बढी झकझकाउनु पर्छ र उनीहरूसँगै हाम्रो बढी घुलमिल हुनुपर्छ जस्तो लाग्छ।
हामीले केलाई विचार गर्नुपर्छ भने हामीसँग थुप्रै विकल्पहरू छन्, विरोध जनाउने, आफ्ना मागहरू प्रस्ताव राख्ने, त्यसका शान्तिपूर्ण उपायहरू छन्। हामीले शान्तिपूर्ण उपायहरूलाई बिर्सिरहेका छौँ। हामीले शान्तिपूर्ण थुप्रै विकल्पहरू छन्, हामी ज्ञापन पत्र बुझाउन सक्छौँ, अरू शान्तिपूर्ण धरनाहरू दिन सक्छौँ, आफ्ना आवाजहरूलाई विभिन्न सञ्चार माध्यमबाट जानकारी दिन सक्छौँ, या अरू विभिन्न किसिमका साङ्केतिक विरोधहरू जनाउन सक्छौँ, भोकको जानकारी दिनको लागि खाली टपरीहरू लिएर आउन सक्छौँ भनेको हाम्रा खाली टपरीहरू खाली छन् भन्ने खालका थुप्रै साङ्केतिक रूपमा पनि शान्तिपूर्ण उपायहरू हामी अवलम्बन गर्न सक्छौँ।
यसको अलावा के गर्न सकिन्छ भने पहिलो त शिक्षा महत्त्वपूर्ण कुरा हो, शिक्षा जनतालाई भन्दा पनि नेतालाई, नेताले कुन कुरा चाहिँ संवेदनशील हो कुन कुरा संवेदनशील होइन भन्ने कुरालाई सोच्नुपर्छ र सानो कुरा यो केही पनि होइन भन्ने खालको जुन अनरिस्ट्रिमेट गर्ने जुन चलन छ नेतृत्व वर्गमा त्यो कुरा तुरन्तै परिवर्तन गर्नुपर्छ। र बन्दको अलावा पिस मुभमेन्टहरू, पिस ऱ्यालीहरू अथवा अन्य कुनै चाहिँ सिम्बोलिक मुभमेन्टहरू गर्न सकिन्छ।
यो त भयो आफ्नो माग राख्नको लागि हामीले गर्न सक्ने केही शान्तिपूर्ण तरिकाहरूको उदाहरण। तर मलाई के लाग्छ भने नि सुशील, हामीले अझै गहिरिएर सोच्ने हो भने यी कुराहरूको सम्बन्ध हाम्रो देशको कानुनी व्यवस्थासँग पनि सिधै सम्बन्धित छ जस्तो लाग्छ। बुझ्यौ
भन्नाले
भन्नाले अब हाल विद्यमान हाम्रो कानुनी व्यवस्थाका कारण पनि यस्तो हिंसात्मक कुराहरू भइरहेको हो कि जस्तो लाग्छ कि यही भन्न खोजेको मैले। जस्तो भन न हामीले सुनि पनि रहेका हुन्छौँ नि कतिपय सड़क दुर्घटनामा चाहिँ गाडीको ठक्करबाट नै मान्छेहरूको मृत्यु भएको कारण चाहिँ उचित क्षतिपूर्तिको व्यवस्था र सही कानुनी कारवाहीको व्यवस्था राम्ररी नभएको हुनाले चाहिँ बाटो बन्द गर्ने विरोध गर्ने पनि गरिरहेको देखिन्छ नि।
त्यो त हो है, यदि कानुनमा उचित क्षतिपूर्ति र कानुनी कारवाहीको व्यवस्था भइदिएको भए नि पीडितले सजिलै न्याय पाउँथ्यो होला, यसरी बाटो नै बन्द गर्नुपर्ने अवस्था त आउँदैन थियो होला नि है।
त्यही भनेको, यस्तै कुरालाई बढावा नदिने खालको कानुनी व्यवस्थाहरू हामी कहाँ भइदिएको भए त सायद यस्तो कुराहरू हुँदैनथ्यो होला भन्छु कि म त।
त्यो त अवश्य नै हो संगीता, र अब त झन् नयाँ संविधान बनाउने तयारीमा छौँ हामी, त्यसैले पनि सही समय यही नै हो भन्छु। यस्तो कमी कमजोरीका कुराहरूलाई नीति निर्माण तहसम्म उठाउने र अब बन्ने संविधानमा आफ्नो कुरालाई सुनिश्चित गर्ने।
हो त नि, त्यसैले साथी अहिले आफ्नो गाउँ समाजमा के भइरहेको छ, के कुरामा कसरी सुधार ल्याउनु पर्छ भन्ने कुराहरू चाहिँ चनाको भएर सोच्न थालिहालौँ हामी अहिलेदेखि नै र बुझ्न पनि थालौँ है साथी। ए ल, तिमीसँग कुरा गर्दा गर्दै साथीलाई नाटक सुनाउनु त भुसुक्कै बिर्सेको आजको हेर त।
मैले त सम्झिरहेको थिएँ नि, म त तिमीलाई पो कुरिरा त तिमीले भन्छौ भनेर।
हो कुरिरा, तर के बेर र तिमी, फेरि कार्यक्रम नै बन्द गर्छु भनेर बुद्रुक बुद्रुक उफ्रिनु थाल्यौ ल भयो बरु।
ल के कुरा गरेको होला, मैले त त्यो तिमीलाई तर्साउनलाई पो गरेको त। मलाई यति मन पर्ने कार्यक्रमलाई पनि कहीँ बन्द गरौँला र भने, फेरि मलाई साथीको चिन्ता छैन र भने।
ल ल ल ल भयो भयो, तिम्रो धेरै कुरा बनाउनुतिर नलाग, अब सरासर आजको कथा नै सुनौ।
हुन्छ साथी, सुनौ है त सावित्री र समीक्षाको कथा।
होइन, छिमेकीलाई थाहा हुन्छ तपाईँको मोजा कता छ भनेर, सात गाउँ हलिने गरी कराउनु पर्छ।
यतिको चिच्याउँदा त तँ सुन्दिनस्। ए सानो कान्छा तिमी?
हजुर दाई, दाईले मलाई खोज्दै हुनुहुन्थ्यो रे भनेर छोरीले हिजो भनेकी थिए। आज शनिबार, त्यसैले बिहानै आए। अब अरू दिन दाईलाई भेट्नै गाह्रो।
त्यसो त बाबु, हामी घरकालाई त मुस्किल छ। कहिले कता मिटिङ भन्या छ, कहिले कुन स्कुलको उद्घाटन भन्या छ, समाज सेवा गर्दा गर्दै घरको सेवा चाहिँ कता हो कता, थाहै हुन्न।
ल ल, धेरै बाँकी नहो, जा दुई कप चिया बनाएर ल्याए हामीलाई।
म त बोलेकी बिस भइहाल्छ नि तपाईँलाई, काम पऱ्यो भने मात्रै त।
यो लोग्ने स्वास्नीको खटपट जहाँ पनि उस्तै हुन्छ हगि नरेन्द्र दाई। यी स्वास्नी मान्छेलाई चित्त बुझाएर राख्न साह्रै गाह्रो हुने।
के गर्नु, बिहे गरेपछि सबै सहनै पर्ने रहेछ भाइ, नत्र त बाउको वचन त मान्या थिएन कि कसो।
त्यो त हो दाई, साँच्चै कति कामले मलाई सम्झाउनु भएको थियो कुन्नी, केही काम थियो कि?
कुरो के भने नि सानो कान्छा, तिमीसँग एउटा सल्लाह गरौँ कि भनेर। अब तिम्रो छोरी र मेरो ठुली छोरीले अर्को वर्ष त एसएलसी पनि दिन्छन्, तिनीहरूको हिसाब र अङ्ग्रेजी त्यति राम्रो छैन रे, त्यसैले घरमै ट्युसन राखिदिउँ कि भनेको। अब एकजनाले मात्रै गर्दा अलि धेरै पैसा लाग्ने भयो, त्यसैले दुईजना मिलेर पढायौँ भने खर्च पनि अलिक कम लाग्ने रहेछ, के छ तिम्रो विचार?
आ दाई पनि, म त के किन जरुरी कुरा होला भन्ठानेर आएको त, छोरीलाई पनि कसैले ट्युसन पढाइरहन्छ र, के कुरा गरे दाई? हो
के तालको कुरा गर्छौ, अहिलेको जमानामा पनि के छोरा के छोरी पढाउने कुरामा नि त्यसो भन्ने हो? तिमी र म मिल्यौ भने फिस पनि आधा आधा तिरौँला के, सजिलै हुन्छ नि।
आ दाई, म त सक्दिनँ, अब आफै पढेर पास गरेँ भने ठिकै छ क्यारे, नभए एउटालाई दिएर पठाउनु पर्छ, के को पैसा खर्च गरिरहनु तिनीहरूको पढाइमा।
धत, तिमी त कामै नलाग्ने मान्छे पो रहेछौ, अहिलेको जमानामा आएर पनि यसो भन्ने हो, के छोरा के छोरी सबै समान हुन् नि। मलाई तिम्रो यो कुरा चाहिँ मन परेन है साथ कान्छा।
ल चिया लिनुहोस् बाबु, तपाईँ पनि लिनुहोस्।
हवस् हजुर, धन्यवाद। हेर्नुहोस् दाई, मैले कुरा ठिकै गरे हौ क्या, अब आफूलाई बिहान बेलुका हातमुख जोड्नै धौ धौ पर्न लागिसक्यो। अब अलिकति पैसा भएको भए त छोरालाई नि राम्रो स्कुलमा भर्ना गर्थे नि, होइन र भाउजू?
खै बाबु, तपाईँकी छोरीले र हाम्रो समीक्षा साह्रै पढ्न मन गर्छन्, त्यसैले सँगै पढाउँ भनेर मैले नै उहाँलाई सम्झाएकी हुँ, तर तपाईँ त
समस्या आफ्ना आफ्ना हुन्छन् भाउजू, तर दाईको जस्तो उदार मन चाहिँ मेरो छैन है। ल अहिले म जान्छु पनि।
हुन्छ बाबु,
चिया चाहिँ खाएरै जाउँ न, अब ठिकै छ, आफ्नो आफ्नो कुरो हो। ल साबी खाना पस्की मलाई त जान हतार भइसक्यो
तै पनि बाबु मिल्यो भने पठाइदिनु होला नि
यस्ताले के छोरीलाई पढाउँथे खै खाना पस्की
खाना पाकेकै छैन के पस्किनु भर्खर त आठ बज्दैछ
अझ भात पाकेको छैन झन् आज छिटो जानु पर्यो भनेको त ल भयो तै खा भात म नखाइ जान्छु
अरे किन रिसाउनु भएको आज शनिबार भएर पूजा आजा गर्दा गर्दै ढिला भयो एकछिन कुरो त पाकिहाल्छ नि
अँ अब तेरो त्यही एक गाँस भात खान सबै काम छोडेर कुरेर बसिरहन्छु नि म गएँ खान्न म
आमा खाना पस्किदिनुहोस् न भाइ बहिनीहरू त भोलि मात्रै मामा घरबाट आउने होलान् होइन आमा
खै होलान्
तिनीहरूलाई पनि मामा घर भनेपछि केही चाहिँदैन जाँचको छुट्टी भएको छ किन आउँथे र खाना खाएर म लिन जान्छु है आमा तिनीहरूलाई एक दिन बस्न पनि पाउँछु मामा घरमा कस्तो जान मन लागिरहेको छ मेरो पनि छुट्टी त छ नि है आमा
हुन्छ जान
लौ तपाईँ रोइरह हो कि क्या हो आमा के भयो
होइन होइन ग्यास सकिएर दाउरामा भात पकाए कि अनि तुहाँले आँसु आएको होला ल खानु बस
अँ म थाहा पाउँदिनँ कि क्या हो आफ्नै आमाको आँखामा कसरी आँसु आयो भनेर तुहाँ त छैन यहाँ के भयो भन्नुहोस् न आमा
तेरो बाउले भात पाक्न ढिलो भयो भनेर भातै नखाइ गए झन् माया गरेर तातो भात खाएर जालान् भनेर हतार हतार गरेर खाना पकाए त्यसै छोडेर गए
अरे बुबा पनि त्यस्तै हुँदिनुहोस् न त रिस देखाएर हाम्रो पेट भोको हुने होइन क्या रे अहिले एकैछिनमा भोकले पेटमा मुसा कुद्दा थाहा पाउनु होला
कस्तो हप्चा चाहिँ पुरपुरो रहेछ मेरो त बिहे भएको 15-16 वर्षसम्ममा पनि लोग्नेलाई रिजाउन सकिन मैले मेरो छाला नै काटेर ओछ्याए पनि कहिले पनि जस दिएन
भइहाल्यो नि त आमा बुबाको बानी त्यस्तै त हो नि जहिले पनि
सावित्री के भात खान लागेका तिमीहरू
मुहा होइन आउनुहोस् न मैले खाएकी छैन हजुर नै यही खाने कि पस्क्यौ
खा म भात खाएर बस्नु उता तिमीहरू कान्छी देउरानी सुत्केरी भई पूजा पाठ चल्दैन है भन्न आएकी म
ए हो र लौ न त हेर्न जानु पर्यो नि त्यसो भयो होइन म
आहा कान्छी काकीको बच्चा भयो के पाउनु भयो हजुरआमा
यसको बोली हेर्न फेरि के पायो भन्नुहुन्न क्या समीक्षा यसरी सोध्ने बानीले नै मान्छेहरूले छोरा पाए खुसी हुने र छोरी पायो भने मुख खुम्च्याउने गर्छन् जे पाए पनि बच्चा जन्मियो भने त भइहाल्यो नि बरु दियो बाल्नुपर्ने खै नानी दियो कता छ त भिन्दै बसे नै एउटै घर त हो नि म बाल्छु है आमा
के बाल्नु 32-33 फेरि पनि त्यही जाबो छोरी मोरी त जन्मेकी त हो
छ्या हजुरआमा त छोरा जन्मे नि छोरी जन्मे नि बच्चा भनेको त बच्चा त हो नि आमाले भनेको कुरा ठिक हो तपाईँहरूले हामी छोरी जन्मेको बेलादेखि नै भेदभाव गर्न सुरु गर्नुहुन्छ हामी जन्मेको खबर सुन्ने बित्तिकै मुख खुम्च्याएर यी आमा दियोमा बत्ती राखे अब बालौ
खै यताले त अनि उता घरमा नि बाल्नु पर्छ नि बत्ती बाल्नु परिहाल्छ नि आमा हजुरले नै सन्तान घरमा आउनु भनेको भगवान्ले धरतीमा पाइला टेकेको सरह हो खुसी भएर स्वागत गर्नुपर्छ भन्नुभयो होइन
त्यो त छोरालाई पो भनेको त ल म पनि के कुरामा अल्झेछु बच्चालाई नुहाउन पानी बसालेर आएको फेरि बुढी कता गई भन्दी हो लो म यही सुतक बारो भन्न आएको म गएँ
छ्या कस्तो होलिन् हाम्रो हजुरआमा त आमा के म जन्मिँदा पनि यस्तै भन्नुभएको थियो हजुरआमाले
यति मात्रै तेरो त दुई दिनसम्म कसैले मुख पनि हेर्न आएका थिएनन् नानी तेरो शाखा सन्तानलाई नै पहिलो छोरो जन्मिएको हेर्न मन थियो अरे कति गरेर सबैले पहिलो छोरी भनेको लक्ष्मी समान हुन्छ भनेपछि मात्रै चुप लागेका थिए तर अझ तेरो बहिनी जन्मिँदा त
पटक पनि छोरी नै भयो म सहेर बसेँ तर यस पटक पनि यही भन्दा भन्दै भन्दाइको छोरोको छच्छ एउटी छोरीको लाइन लागे। म पनि छोरा छोरा भन्दा भन्दै कति एउटी छोरीको लाइन लगाऊ, भयो पुग्यो मलाई।
के गरौँ म, मैले गर्दा भएको हो त यो? यस्तो कष्ट गरेर तपाईँको लागि सन्तान जन्माए
होइन के उत्पाद गरेको जेठा? भर्खर कि सुत्केरीको लागि अर्की बिहे गर्छु भनेर खाएको गाँस पनि किन लिनु न वकाल्नु गराएको? जे जे सल्लाह गर्नुपर्छ पछि गरे भइहाल्छ नि।
मेरो धैर्यको बाँध टुटो आमा, म छोराकै आशमा बसेको थिएँ, तर तर
मैले पनि त तपाईँलाई नै खुसी दिन यो बच्चा जन्माएँ कि, तर तपाईँले मेरो मायालाई कहिले बुझ्नु भएन, कहिले बुझ्नु भएन। मेरो लागि भए त एउटी छोरी भए पनि पुग्थ्यो, तर तपाईँलाई चाहिँदैन भने मलाई पनि चाहिँदैन।
देख्नुभयो आमा, अझ यसकै स्वर ठुलो हुन्छ। अह, यो आइमेसँग मेरो घर हुँदैन, म अब यहाँ एकछिन पनि बस्दिनँ। कि यो छैन कि म छैन, म यसको मुख पनि हेर्न चाहन्न।
नरुनुस आमा, मलाई पनि थाहा छ बहिनी जन्मिँदा बुबाले घरमा कत्रो महाभारत मचाउनु भएको थियो भनेर। दुई रात त बुबा घरमै आउनु भएको थिएन, तर भाइ जन्मिँदा भने बुबाको अनुहार नै तपक्क परेको थियो।
आमा, मेरो छोरा भयो नि, मलाई थाहा थियो, त्यही भएर मैले हिजो नै मिठाई पनि किनेर ल्याएको थिएँ। अब घरमा दिपावली गर्नु पर्यो आमा, सबै दियोहरूमा तेल हालेर ठिक पार्नुहोस् त, म घरको छानादेखि आँगनसम्म बत्ती बाल्छु। मेरो छोरो जन्मियो, यो घरको दीपक जन्मियो आमा। अनि आमा, छोराको न्वारानको दिन सबै गाउँलेहरूलाई भोज खुवाउनु पर्छ नि, ठुलो खसी काट्नु पर्छ। साबी, तिमी के खान्छौ? साबी, आज म यति खुसी छु कि तिमीले मलाई छोरो दिएउ। साबी,
भाइ जन्मेको त्यस दिन म पनि खुसी थिएँ, तर भाइको ठाउँमा आफू नभइदिएकोमा दुःख पनि लागेको थियो। किन भाइको ठाउँमा म छोरा भएर जन्मिन भनेर, यदि म पनि छोरा भइदिएको भए।
छोरा जस्तै त गरिरहेकी छिस् नि छोरी, तैँले त मात्रै भएकी भए पनि म खुसी नै हुन्थेँ। लौ त भात खाँदै गर, म तेरी काकीले के कस्तो छ बुझेर आउँछु ल।
आमा, मलाई पनि भातै खान मन लागेन।
ल
जाउँ काकीकैमा, एउटै दैलो जोडीको घरमा पनि थाहा नपाएको जस्तो गरी के बस्नु, हिँड्नुहोस् न जाउँ।
ल ल हिँड। मुआ, खोइ त सुत्किन, कुन कोठामा छ?
बोले नि यतै, माया बढी भएर पुलपुलिएकी, उसको पहिले हेरेन वास्ता गरेन भनेर ऊ आफै पनि बच्चालाई हेर्दिन भनेर रोएर बसिरहेछ भित्र।
अरे,
भात पनि खाएकी छैन अहिलेसम्म।
कहाँ जानुभएको होला नवीन काका पनि? पहिला त्यस्तो माया गरेर मन पराएर बिहे गरेको मान्छेलाई पनि अहिले यस्तो गर्ने, कस्ता हुँदो रहेछन् मान्छेहरू पनि।
यो त अत्याचार नै भएको हो। ल, म खोजेर ल्याउँछु। समीक्षा, त काकीलाई सम्झाउँदै गर, अनि सुन, बच्चालाई राम्रोसँग दुध खुवाउँदै गर भन्। बच्चा रोको पनि भोकैले होला।
हुन्छ आमा।
कता जान लाग्यो कि तिमी बुहारी? पढ्दैन पढ्दैन, उनीहरू जोइ पेको झगडा आफै ठिक हुन्छ, हामी किन विचार बोल्ने, आइहाल्छ नि। ए, ठुलो छोरा आयो के अरे, जा भात पस्किन, अहिले रिसाएर घर टाउको माथि जुरक्क उठाउला फेरि।
उठाए के त, अघि कसले नखाइकन जानु भनेको थियो? जतिचोटि उठबस गर भने उतिचोटि उठबस गर्ने को हामी?
भयो भयो आमा, तपाईँ जानुहोस् बुबालाई खाना पस्किन, म काकीलाई सम्झाउँछु। मलाई त बुबा रिसाएको बेलामा कस्तो डर लाग्छ, म त जान्न।
अहिले आउला कराउन फेरि किन बेकार न्यु खोजिरहेकी तिमीले?
एकछिन आफ्नो सुरले केही गर्न पाउनु छैन, जहिले यिनकै अधीनमा बस्नुपर्ने, दुःख दिन नि कति जानेको होला।
कहाँ गइरहेको तिमीहरू? कोही छैन घरमा, जहिले म घर आएको बेलामा कोही हुँदैन। खै खाना तातो बनाइदिए, भोक लाग्यो।
अलिअलि तातै छ, दाउरा निभिसक्यो, स्टोभ बाल्नु मट्टी तेल छैन, यत्तिकै खाए हुन्छ।
होइन, त्यति आगो जोड्न कति गाह्रो लागेको भने? खै दाउराले, मलाई तताएर खान्छु।
एकछिन पक्नुहोस्, त्यसो भए मै तताइदिन्छु। उता देउरानी सुत्केरी भएकी छिन् के, हेर्ने भए हेरेर आउनुहोस्, म खाना तताउँदै गर्छु।
जाउँला नि एकछिनपछि। बरु समीक्षा कहाँ गयो? आज बाउ छोरी मिलेर आँगनको सबै घाँस उखेलेर फुल सार्नु पर्यो।
समीक्षा त आज मामा घर जान लागेकी छिन्, भाइ बहिनीलाई पनि ल्याउनुहुन्छ भनेर।
होइन, फेरि त्यसलाई किन जानु पर्यो? भोलि म आफै लिन गइहाल्छु नि।
जाओस् न त, बिचारीलाई रहर पनि त लाग्यो होला, एक रात बसेर पनि आउँछ अरे।
पर्दैन पर्दैन, तनुनी भाइकी छोरीलाई रात बस्ने गरी पठाउनुहुन्न, मलाई चाहिँ यस्तो मन पर्दैन है।
आमा, मेरो कुरा काकीले सुन्दै सुन्नुहुन्न? म त आएँ, आफूलाई हतार भइसक्यो मामा घर जान, 11 बजेको बस छुट्यो भने अर्को पाउन 2 घन्टा कुर्नुपर्छ।
होइन, कसले भन्यो तँ मामा घर जाँदैछस् भनेर? पर्दैन कतै जान, अहिलेदेखि मन लागि गरेर हिँड्ने होइन है छोरी।
अनि आमाले त हुन्छ भन्नुभएको थियो, मलाई कस्तो जानु मन लागिरहेको छ। भाइलाई भने अघिल्लो हप्ता उसको साथीकोमा पनि बस पठाउनु भयो, अहिले मामा घर पनि, तर म भने कहीँ जान नपाउने।
अब हुँदा हुँदा भाइको रिस गर्न थालिसके, त्यसको रिस गरेर हुन्छ तैँले? म घरमा भएको भए तेरो बहिनीलाई पनि पठाउने थिइनँ, तर तेरी आमा जान्ने भएर पठाइछे। कति भन्नु, छोरीलाई धेरै छुट नदे बानी बिग्रिन्छ भनेर।
आ, अब त अति भयो, यो छोरा र छोरी, लोग्ने र स्वास्नी बीचको कुरा सुन्दा सुन्दा मेरो त कानै पाकिसक्यो। कति सहनु, आखिर हाम्रो मान मर्यादा के हो यो घरमा? के हामीले आफ्नो इच्छा लागेको कुनै कुरा गर्नै नपाउने? जहिले पनि तपाईँकै अर्डरमा, तपाईँकै खटन पटनमा हिँड्नु पर्ने?
होइन, बोलाउन लागि क्या हो यो आइमै, किन त्यसै तात्ती कि?
नभन्नुहोस् मलाई त्यसरी अपमानित गर्ने शब्दहरू। बोलाउनु नै छ भने नामले बोलाउनुहोस्। लोग्ने भयो भन्दैमा मनमानी गर्न पाउनुहुन्न हजुरले? अब त मलाई सहन नै गाह्रो भइसक्यो, कति सहनु, ससानो कुरामा पनि यस्तो छुट्याउने? मेरो कुरामा त मैले सहेकी थिएँ, तर छोरीहरूको कुरामा चाहिँ अह, म सहन्न।
ए, तेरो मात्रै छोरी, मेरो कोही होइन, मैले यसको कुरामा बोल्न नहुने? माया गरेको छैन यसलाई मैले? के कुरामा छुट्याए? पढाएको छैन, खुवाएको छैन?
छ, तर त्यो हाम्रो कर्तव्य हो, त्यतिले मात्र पुग्दैन हजुर। साँच्चै समान सोच्ने हो भने हजुरको सोचाइमा र यो सानो सानो व्यवहारमा पनि त्यो समान कुरा देखिनु पर्यो।
हेर है, मसँग नेताले जस्तो हक अधिकार भन्दै न्यून खोज, मलाई धेरै रिस उठ्यो भने?
अब चुप लाग्नुहोस् तपाईँ, जतिखेर पनि तपाईँलाई रिस उठ्छ तपाईँलाई नराम्रो लाग्छ, अनि हामीलाई चाहिँ के हुन्छ? सोध्नु भएको छ तपाईँले कहिले?
आमा, भयो झड नहेर्नुहोस् न।
चुप लाग त, तेरो बाउलाई लाग्दो होला, सबै राम्रो गरिरहेको छु, तर समान व्यवहार यसरी हुँदैन।
मेरो माया धेरै भयो तँलाई, लोग्नेसँग बोल्ने तरिका यही रहेछ तेरो होइन? पख,
लोग्ने भएर तपाईँको जति मान मर्यादा यो घरमा छ, हाम्रो पनि उत्तिकै छ।
अनि मान पाउन सके पुगेन तँलाई?
छोरा छोरीले तपाईँको मात्र आदेश मान्नुपर्छ भन्ने छैन, आमा भएको नाताले मेरो पनि हक छ कि छोरा छोरीले के गर्नु हुन्छ के गर्नु हुँदैन भन्नलाई। समीक्षा, त मामा घर जा, तेरो स्कुल सोमबारसम्म छुट्टी होइन, सोमबार बिहान स्कुल भ्याउने गरी आए पनि हुन्छ, तेरो रहर पुग्ने गरी माम घर बसेर आइज, जा त।
होइन आमा, म जाँदिन, मलाई मामा घर जानु मन छैन।
जा भनेपछि जान, कतिन्जेल डराएर यी लोग्ने मानिसहरूको थिचाइमा बसिस्? आज तेरो बाउले तँमाथि अधिकार जमाउँदैछन्, भोलि तेरो लोग्नेले, अनि पर्सि तेरो छोरोले, यसरी नै दबिएर डराएर बसिस् भने तेरो औकात केही रहँदैन छोरी। म तँलाई त्यस्तो लाचार भएको हेर्न चाहन्न, त्यसैले बाउको कुरा सुने होइन, तेरो बाउले त तँलाई,
यसले त मेरो रिसको पारा नाप्न पो खोजे कि, यसलाई त
बुबा, यो के गर्न लाग्नु भएको? आमा माथि हात उठाउन तपाईँलाई लाज लाग्दैन?
आउनुहोस् आउनुहोस्, तपाईँको शक्ति छ भने मार्नुहोस् मलाई, तर दिन दिनको यस्तो बेइज्जती लाचारी सहेर म भाग्न सक्दिनँ। के पाएँ मैले यो जीवनमा? खै खै, कहाँ छ मेरो मर्यादा?
हो बुबा, अरूको अघि मान्छे सबै समान हुन्छ भन्दै सामाजिक काम गर्दै हिँड्नुहुन्छ, तर आफ्नै घरमा आफूले गर्ने व्यवहारलाई पनि तपाईँले केलाउनु पर्छ। तपाईँले सोच्दा त हामी माथि ठिकै व्यवहार भइरहेको जस्तो लाग्ला, तर हामीले त्यस्तो व्यवहार चाहेका होइनौ।
मेरो खुसी शान्त घरमा बिना कारण आगो लगाउन खोजी यसले, मैले यसरी माया गरेर राख्दा पनि कुकुरलाई घिउ नपचेको भने यही हो।
बुबा, हामीलाई जति नै माया गरे पनि आखिर तपाईँले दर्जा त कुकुरकै दिनुभएको रहेछ, तर हामीलाई कुकुरको दर्जा होइन बुबा, तपाईँ सर नै दर्जा दिनुपर्छ। हाम्रो मान मर्यादा तपाईँ अथवा यो घरको छोरा भन्दा कम हुनु हुँदैन। हाम्रो बोलीको वचनको पनि मूल्य छ बुबा। हरेक घरमा लोग्ने मान्छे र छोरा मान्छेको स्थान मात्र माथि होइन, छोरी र श्रीमतीको पनि सम्मान स्थान हुनुपर्छ बुबा।
त पनि चोथाले भएर धेरै मुख नचला त।
के को झगडा हो यो? किन त्यसरी ठुलो स्वरले कराएकी नातिनी त?
आउनुहोस् आउनुहोस् हजुरआमा, तपाईँकै कमी थियो। अब भन्नुहोस् न तपाईँ पनि मलाई, छोरी मान्छे भएर किन त्यति चर्को आवाज गरे कि भनेर?
तेरो बाउको रिस मलाई के फक्छेस? उता सानी बुहारीले अनर्थ गर्न लागेकी थिए, त्यसलाई सम्झाएर आउँदैछु, फेरि यहाँ तिमीहरूको रडाको पो सुन्छु।
के भएर म के गरेर कान्छीले
के हुनु नि? रुदा रुना झन्डै घाँटीमा पास लाएर मरे कि
लौन
हेर, केही भइदिएको भए त्यो भर्खर जन्मेको बच्चाको के बिजक हुन्थ्यो? मेरो त हात खुट्टै कामिरहेछ।
लौ हेर के गरे कि त्यसले, त्यसलाई त अहिले कस्तो छ?
अहिले त ठिक छ, भर्खर कान्छो छोरो पनि आइपुग्यो, उसैले सम्झाउँदैछ। स्वास्नीले प्राणै फाल्न लागेको देखेपछि त छोरी न छोरी अँगालो मार्न गइहाल्यो नि।
ए आखिर माया नभएको त कहाँ हो र काकालाई काकीको?
त्यही भनेको मैले पनि, हेर जेठा यति राम्रो मिलेको परिवार छ, यो बुहारीले नराम्रो कुरा गरे कि होइन? हेर न अब यो छोरा छोरी लोग्ने स्वास्नी भनेर बेकारमा हामीले आफ्नै खुट्टामा बन्चरो हानेको हो। परिवारमा हामी सबैको महत्त्व त उत्तिकै हुन्छ नि, किन यो मनमुटाव ल्याइरहने भन् त?
आमा तपाईँ पनि
हो नरेन्द्र, कति घरको लोग्ने मान्छेले भनेको कुरा मात्रै ठिक भनेर बस्ने। मलाई पनि तेरो बाउले यस्तै गर्थे, स्वास्नी भन्नको लागि मात्रै म हुन्थे, तर अरू कुनै काममा जहिले घरको अर्को लोग्ने मान्छे भन्दा पछि नै मेरो ठाउँ आउँथ्यो। त्यति बेला मलाई पनि यो जेठी बुहारीलाई जस्तै चित्त दुख्थ्यो, उति बेला मैले बोल्न सकिनँ। आज यसले बोली र सही कुरा छोरीलाई पनि सिकाउँदैछ, म त खुसी छु। म आइमाई भएर अर्की आइमाईको दुःख बुझ्न पर्छ नि।
खै मैले कुनै गल्ती गरे जस्तो लाग्दैन है, त्यसै तपाईँहरू म माथि खनिनुहुन्छ।
हेर कहिले काहीँ हामीले राम्रै सोचेर गरेको कुराले पनि अरूलाई नराम्रो लागिरहेको हुँदो रहेछ क्या? अब हामीले धेरै नै राम्रो व्यवहार गरे जस्तो लागे नि अरूलाई कम हुँदो रहेछ, अब बराबर हुँदो रहेनछ त। कान्छोले पनि उसको बुढीलाई धेरै माया गर्छ, तर आज उसको बुढीले छोरी पाएर बस्दा हेर्न गएन, उसलाई लागेको होला गल्ती होइन यो भनेर। तर त्यसको त्यो व्यवहारले झन्डै कान्छी बुहारीले पासो लगाएको घाँटीमा।
के गर्ने, मूर्ख मान्छेहरू भएपछि यस्तै हुन्छ।
मूर्ख होइन बुवा, मनमा धेरै चोट पर्यो भने सबैलाई सहन गाह्रो हुन्छ। काकीको ठाउँमा म भएको भए पनि त्यस्तै गर्ने सोच्थे होला।
के रे हेर है, त्यस्तो कुरा गरिस भने
बाबु, मलाई पनि घर व्यवहारमा यस्ता कुरा भयो भने साह्रै दुःख लाग्छ। साँच्ची भन्ने हो भने हामीले परिवारमा खोजेको व्यवहारमा बराबरी र हाम्रो पनि मान राखिदियोस् भन्ने हो। खोइ मम्बुढीले यस्ता कुरा गर्दा अचम्म लाग्ला, तर मैले पनि बिस्तारै यही कुरा बुझे।
भइहाल्यो नि त आमा, मैले पनि कुरा बुझेको रहेछु। जानेर वा अन्जानमा त्यस्तो नराम्रो केही गरेको भए अबदेखि म व्यवहारमा ख्याल राख्छु।
तपाईँले यति भनिदिएर मलाई धेरै खुसी लाग्यो, यही आश राखेको थिएँ मैले।
अब के गर्छौ त, पहिलादेखिको सोचाइ हो, परिवर्तन हुन त समय लाग्छ नि, तर अबदेखि हाम्रो घरमा बोलीमा मात्रै होइन व्यवहारमा पनि छोरा छोरी श्रीमान श्रीमती बीचमा समान व्यवहार र एक अर्काको भावनाको कदर हुनेछ।
कुरा भनेको त यस्तो पो हुनुपर्छ, अनि बुबा भनेको पनि मेरो बुबा जस्तो हो कि आमा?
ठिक भनिस्, अनि छोरी भनेको पनि त तँ जस्तै हुनुपर्छ समीक्षा, आफ्नो हकमा सही कुरा बोल्ने।
भनेपछि अब चाहिँ तपाईँको मनमा भेदभावको भावना छैन अघि बुबा?
छैन छैन, त्यो त तेरी आमाले सातै लिएर भगाइसकी नि।
भगाउनु त पर्छ नि, आफूले पहिले सिकेको भए तेरो बाउलाई पनि कहाँ छोड्थे र म, तर अब त उही स्वर्ग पुगेपछि
बुवा हजुर पनि अब
ल ल भयो, अब यहाँ भोक लागिसक्यो, बरु खै मलाई भात पस्किदेऊ। ल ल भयो, भात पनि म आफै पस्किन्छु, तिमीहरू कान्छी बुहारीले के खान्छ के चाहिन्छ हेर्न जानु, म आफै तताउँछु। अनि समीक्षा तँ चाहिँ आमाले भने अनुसार मामा घर जा, फेरि बस छुट्ला नि, तर भोलि चाहिँ ठिक समयमा आउनु नि, पर्सि फेरि स्कुल नभ्याउलिस्, फेरि तेरो आमाले पर्सी आउने कुरा गरेको चाहिँ मलाई ठिक लागेन। स्कुल छुट्न सक्छ नि फेरि।
त्यो त मैले अब रिसको झोकमा पो भने कि त स्कुलै जान नभ्याउने गरी त कहाँ बस्नु नि मामा घरमा।
हो देख्नुभयो त आमा कति बाठी छ तपाईँकी बुहारी यसलाई त।
ओ संगीता के भयो किन त्यसरी टोलाएर बसेको? कथा त सकियो त।
कथा सकिएको छैन सुशील। जबसम्म यो देशको एक घरमा पनि कुनै छोरीले अरू सरह समान हक पाइरहेका हुन्नन्, उसको इच्छा भावनालाई छोरी भएकै कारणले अत्याएर व्यवस्था गरिन्छ, तबसम्म यो कथा सकिँदैन। बुझ्यौ?
कुरा त ठिक भन्यौ तिमीले संगीता। हामी समानताको कुरा गर्छौ, समताका यानि कि न्यायको कुरा गर्छौ, अरूको अगाडि त घन्टौ घन्टौ ठुल्ठुलो कुरा गर्छौ, छोरीलाई यस्तो गर्नुहुन्न उस्तो गर्नुहुन्न, तर साँच्ची नै भन्नु पर्दा नि आफ्नो घरमा एकचोटि गहिरेर निहालेर हेर्ने हो भने हामीले कतिको समानताको व्यवहार गरिरहेका हुन्छौँ त, कतिको न्यायको कुरा गरिरहेका हुन्छौँ त, आफ्नो दिदीलाई बहिनीलाई श्रीमतीलाई छोरीलाई प्रेमिकालाई साथीलाई। आजको कथामा नरेन्द्रले जस्तै कुरा एकातिर र व्यवहार अर्कोतिर त गरिरहेको छैनौ, एकचोटि सोचौँ त।
थाहा छ सुशील, अघिको सावित्री र समीक्षाको कथा सुनिरहँदा मलाई कस्तो महसुस भएको थियो?
कस्तो?
अघि तिमीले भनेकै कुरा के, हामी जति पनि ठुलो ठुलो परिवर्तनका कुराहरू गर्छौँ ती कुराहरू सबैभन्दा पहिले त हामीबाट नै सुरु हुनुपर्छ, आफ्नो परिवारबाट र परिवारका प्रत्येक सदस्यहरूबाट सुरु हुनुपर्छ, अनि मात्र गाउँ समाजमा परिवर्तनको कुराहरू आउन सक्छ भन्ने कुराहरू के।
तिम्रो कुरामा त म सयमा सय प्रतिशत नै सही हो भन्छु। आखिर जुन कुरा पनि त जरोबाटै सुरु गर्नु पर्यो नि त। अब त झन् नयाँ संविधान बन्ने क्रममा गाउँ गाउँबाट सभासदहरू चुनिएर नीति निर्माण तहसम्म पुगेका छन्। त्यसरी पनि यो कुरामा आशा गर्न सकिन्छ कि अब बन्ने संविधानमा स्थानीय स्तरका कुराहरू भन्नाले समस्याको जरोसम्मको कुराहरूलाई समावेश गरिएला भनेर।
र त्यसैले पनि यही महिलाको मुद्दाको विषयहरूलाई पनि त चुनावमा जानु अगाडि चाहिँ कति पार्टीहरूले उठाएका थिए नि त। बरु यसो गर न सुशील, यो हाम्रो महिला हक अधिकारको कुरामा सवालहरूमा नि हाम्रो राजनीतिक पार्टीहरूले आफ्नो चुनावी घोषणा पत्रमा चाहिँ कसरी यो सवाललाई उठाइरहेका छन् भन्ने बारेमा चाहिँ विश्लेषण गरिरहनु भएका इन्दु तुलाधरजी हुनुहुन्छ हामीसँग, उहाँको कुरा सुनाउनु हुँदैन?
हुन्छ नि त, यो त एकदमै राम्रो विचार हो। पार्टीहरूले महिलाका कुन कुन विषयलाई कसरी आफ्नो चुनावी घोषणा पत्रमा राखेको थियो भन्ने कुरा थाहा पायौँ भने नि उनीहरूको महिला विषयलाई हेर्ने दृष्टिकोण पनि थाहा पाउन सकिन्छ के। हो त्यसो भए सुनौ न त।
ल त्यसो भएदेखि पार्टीहरूले आफ्नो घोषणा पत्रमा लैङ्गिक समानता र समताका विषयलाई कसरी समेटेका छन् भन्ने बारे इन्दु तुलाधरजीबाट।
मेरो नाम इन्दु तुलाधर, अधिवक्ता र द्वन्द विश्लेषक, र अहिले चाहिँ म यो वुमेन एक्ट नेटवर्क जुन छ महिला बडा पत्र तयार गर्नको लागि चाहिँ प्राविधिक सहयोग दिने काम मैले गरिरहेको छु स्वयंसेवकको रूपमा। वास्तवमा यो वुमेन एक्ट चाहिँ एउटा सञ्जालको नाम हो, र यो सञ्जालले के महसुस गर्यो भने नेपालको अन्तरिम संविधान 2063 र अहिले नेपालको जुन संविधान सभाको चुनाव हुनु अगाडि राजनीतिक दलहरूले जुन किसिमको घोषणा पत्र निकाल्ने जुन कामहरू भयो त्यसमा चाहिँ मैले व्यक्तिगत रूपमा विश्लेषण गरेका छु। होइन, त्यो हेर्दाखेरि चाहिँ कस्तो देखिन्छ भने अन्तरिम संविधानमा महिलाहरूको सम्बन्धमा सकारात्मक अधिकारहरू यसपालि हामीले पाएका छौँ। जस्तो अब 33%सम्मको महिलाहरूको उम्मेदवारीको कुराहरू, समानुपातिक चुनाव प्रणालीको कुराहरू, महिला विरूद्धको हिंसाको कुराहरू, होइन, अब नागरिकताकै सवालमा पनि केही हदसम्म प्रोग्रेसिभ हो, त्यस्तो उपलब्धिहरू हासिल नभएको होइन हासिल भएको छ। तर महिलाहरूको विचार, महिलाहरूको सवाललाई चाहिँ साँच्चैकै राजनीतिक पार्टीहरूले सम्बोधन गर्न सकेको छ कि छैन भनेर विश्लेषण गर्ने क्रममा के देखियो त भन्दाखेरि कुनै पनि राजनीतिक पार्टीले चाहिँ महिलाहरूको सिङ्गो आवाजलाई, सम्पूर्ण आवाजलाई प्रतिनिधित्व गर्न सकेको पाइएन।
साथी, हामीले अहिले भर्खरै इन्दु तुलाधरजीबाट सुनिहाल्यौं पार्टीहरूको घोषणा पत्रमा रहेका लैङ्गिक समानता र समताको विषयलाई कसरी समेटेको रहेछ भन्ने कुरा।
हुन त धेरै पार्टीहरूले हामीले यो गर्छौँ त्यो गर्छौँ भनेर आफ्नो घोषणा पत्र मार्फत घोषणा गरेका छन्, तर के ती घोषणाहरू गरे जस्तै व्यवहारमा पनि साँच्चीकै पूरा गर्लान् र के ती कुराहरू अब बन्ने संविधानमा समेटिएला र?
समेटिएला नि, तर समेटिन्छ कि समेटिँदैन भन्ने कुरा सुनिश्चित गर्ने काम चाहिँ हाम्रो पनि हो भन्छु म त।
ठिक हो, बरु पार्टीहरूलाई उनीहरूले गरेको घोषणाहरू प्रति उत्तरदायी बनाउन हामी युवाहरूले कस्तो भूमिका खेल्न सक्छौँ त, यो विषयमा अलिकति छलफल गरौँ न संगीता।
हुन्न, हामी दुईजना यहाँ बसेर छलफल गर्नुभन्दा बरु यो प्रश्न साथीलाई नै सोधौँ न हामी, हुँदैन?
हुन्न भनेर त कहाँ भनौँ र म, होइन, हुन्छ नि त, यो त झन् राम्रो आइडिया हो। बरु यसो गरौँ न संगीता, यसलाई एउटा स्तम्भको रूपमै लिएर जाउँ न त।
है, हुन्छ, बरु त्यसो गरौँ।
ल है त साथी, त्यसो भए मैले स्तम्भको नाम पनि राखिदिएँ, घोषणा पार्टीको उत्तरदायी बनाउने जिम्मा मेरो।
यो स्तम्भको लागि प्रश्न टिप्न तयार पनि हुनुहोस् साथी।
ल त, प्रश्न छ, पार्टीहरूले आफ्नो घोषणा पत्रमा गरेका घोषणा प्रति उनीहरूलाई उत्तरदायी बनाउन हामी युवाको भूमिका के हुन सक्छ?
पार्टीहरूले आफ्नो घोषणा पत्रमा गरेका घोषणा प्रति उनीहरूलाई उत्तरदायी बनाउन हामी युवाको भूमिका के हुन सक्छ भन्ने स्तम्भको लागि तपाईँको विचार हामी कहाँ आइपुग्नु पर्ने समय हामीले राखेका छौँ यही असोज महिनाको पहिलो हप्तासम्म।
साथी उत्कृष्ट तीन विचारहरूलाई साथीसँग मनका कुराको तर्फबाट ₹10,000 दरले कार्यक्रम गर्न सहयोग पनि गर्नेछौँ
र ती तपाईँले गर्ने कार्यक्रमहरू तपाईँले नै पठाउनु भएको विचारमा आधारित हुनुपर्नेछ।
त्यसैले साथी लेखिहाल्नुहोस् है त घोषणा पार्टीको उत्तरदायी बनाउने जिम्मा मेरो स्तम्भको लागि रचनात्मक आइडिया तपाईँको
ठेगाना हो यसको लागि कार्यक्रम साथीसँग मनका कुरा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल अनि इमेल मार्फत पनि पठाउन चाहनुहुन्छ भने cwfriends@hotmail.com cwfriends@hotmail.com
विचार लेखिहाल्नुहोस् है त साथी बरु विचार पठाउँदाखेरि स्तम्भको नाम खाम बाहिर देखिने गरी लेखिदिनु होला।
साथी तपाईँले सुनिरहनु भएको छ तपाईँको आफ्नै कार्यक्रम साथीसँग मनका कुरा र तपाईँकै चिठी पत्र खोल्ने सेक्सनमा हामी छौ म संगीता
र म सुशील हामी तयार भइसकेको छौ तपाईँको पहिलो चिठी बागलुङको साथीको लिएर
ल है त म पढ्छु है त
ल हुन्छ नि त
बागलुङको साथी हामीलाई लेख्नुहुन्छ साथी हाल म अहिले 15 वर्ष कि भए र कक्षा 9 पढ्दैछु तर घरमा आमा भने हामीलाई पाल्ने दाई त 2 अक्षर नपढिकन विदेश गइसक्यो तैले अगाडि पढेर के गर्छेस के हुन्छ भन्नुहुन्छ तर मलाई अगाडि पढ्न साह्रै रहर छ साथी उता दाईले पनि पढ्नु पर्छ भनेर भनिरहनुहुन्छ कहिले काहीँ त मेरो दाई यहाँ भइदिए पनि हुन्थ्यो जस्तो लाग्छ मेरो आमाले किन मेरो कुरा बुझ्नुहुन्न यस्तो अवस्थामा म के गरौँ होला भनेर लेख्नु भएको छ हामीलाई बागलुङको साथीले लौ के भन्छौ त सुशील तिमी
बागलुङको साथी तपाईँले लेख्नु भएको छ नि कि तपाईँलाई अगाडि पढ्ने साह्रै इच्छा छ भनेर त्यसैले म त भन्छु आफ्नो पढाइलाई कुनै कारणबाट पनि रोक्न नदिनुहोस् निरन्तर अगाडि बढाइराख्नुहोस् तर आफ्नो पढाइलाई अगाडि बढाउँदाखेरि नि आफ्नो इच्छा त छँदैछ होइन त्यो सँगसँगै आफूले किन पढ्दैछु पढिसकेपछि त्यसले आफूलाई के फाइदा गर्छ भन्ने कुराहरू बारे पनि प्रष्ट हुनु चाहिँ जरुरी छ के
आत्मा जागरूक हुनुपर्छ भन्न खोजेको होइन सुशील तिमीले
र यसरी किन पढ्ने पढेर के हुन्छ भन्ने जस्तो कुरा आफूलाई पहिले नै थाहा भयो भने नि कसरी नपढ्न या भनौ न किन पढ्ने तैँले भनेर सोध्यो भने पनि मैले यो यो कारणले गर्दा पढ्न खोजेको हो र पढिसकेपछि म यस्तो यस्तो हुन सक्छु भनेर प्रष्ट भन्न सकिन्छ नि त
र यो कुरालाई तपाईँको आमाको कुरासँग जोड्दा पनि साथी तपाईँ आफूले किन पढ्नु भएको भन्ने कुरा राम्ररी उहाँलाई बुझाउन सक्नुहुन्छ नि तर साथी आमासँग कुरा गर्नु अगाडि या भनौ प्रभावकारी संचार सिपको प्रयोग गरी कुरा गर्नु अगाडि आफ्नो आमा प्रति समभाव राख्नु पनि एकदमै जरुरी छ
र हामीले समभाव राख्ने भन्नाले के भन्न खोजेको भने नि आफूले आफूलाई आमाको ठाउँमा राखेर रा, एकचोटि आमाले किन त्यस्तो भन्नुभयो त भनेर आमाको तर्फबाट पनि सोच्नुहोस् भन्न खोजेको हुँ के र यसरी सोच्दा के थाहा आमाको गल्ती भन्दा पनि नि आमाको पुरानो विचारधारा या भनौँ आमाले पढाइको महत्व नबुझ्नु भएको कुराको गल्ती पो भेट्नुहुन्छ कि तपाईँले
र साथी तपाईँले पनि लेख्नु भएको छ नि कि तपाईँको आमाले हामीलाई पाल्ने तेरो दाई त 2 अक्षर नपढे पनि विदेश गइसक्यो तैँले अगाडि पढेर के गर्छेस भनेर भन्नुहुन्छ भनेर त्यो भनेको उहाँ भन्दा पनि उहाँको सोचाइको दोष हो भन्छु म त त्यसैले उहाँसँग झगडा गर्नतिर होइन कि उहाँको त्यो गलत सोचाइ परिवर्तन गर्नतिर लाग्नुपर्छ होला तपाईँ होइन त साथी
हो नि र फेरि तपाईँले यसमा तपाईँको दाईको पनि त सहयोग लिन सक्नुहुन्छ नि टाढै भए पनि के भयो र टेलिफोन चिठी मार्फत पनि त यदि तपाईँले आफ्नो पढ्ने इच्छा र आमालाई सम्झाउने कुरा उहाँलाई भन्नुभयो भने त तपाईँको दाईले पनि त सहयोग गर्न सक्नुहुन्छ नि त होइन त
हो नि एकदमै ठिक कुरा भन्यो जस्तै भए पनि समस्यासँग भागेर होइन भइहाल्यो भनेर हार मानेर होइन कि जुधेर मात्र सफलता पाउन सकिन्छ भन्छु म त त्यसैले हार नमान्नुहोस् साथी आफ्नो कुरा आमालाई सम्झाउन प्रयास गर्नुहोस् र आफ्नो पढाइलाई निरन्तरता दिनुहोस् हाम्रो शुभकामना छ तपाईँलाई
ल यो दोस्रो चिठी चाहिँ म पढ्छु है संगीता
ल ल पढ नि त
यो दोस्रो चिठी पठाउनु भएको छ पाल्पाको साथीले साथी लेख्नुहुन्छ साथी म 22 वर्ष विवाहित युवती हुँ मेरो श्रीमान 2 वर्षपछि विदेशबाट आउनुभयो मेरो श्रीमानले मलाई माया त गर्नुहुन्छ तर म घरबाट बाहिर काम गरेर फर्किँदा रिसाउने झर्कने गाली गर्ने गर्नुहुन्छ उहाँको सबै कुरा मैले सहँदै आइरहेको छु के नारी भएर सबै चिज सहनै पर्ने हो र भनेर सोध्नु भएको छ साथीले
कुनै पनि हालतमा सहनु पर्ने होइन साथी यसरी सहँदै जाने हो भने त जति सहिन्छ उति दबिँदै पनि गइन्छ त्यसैले म त भन्छु आफ्नो कुरा राख्नु पर्छ आजको कथाको सावित्रीले जस्तै होइन सुशील
हो नि त म पनि तिम्रो कुरामा एकदमै सपोर्ट गर्छु संगीता घरबाट बाहिर काम गर्यो भन्दैमा तपाईँको श्रीमानले त्यसरी तपाईँमाथि दुर्व्यवहार गर्छ भने त्यो सरासर गलत हो मलाई त छक्क के कुरामा लागिरहेछ भने नि जुन कुरालाई तपाईँको श्रीमानले कदर गर्नुपर्ने हो झन् त्यसको बदला तपाईँमाथि नै दुर्व्यवहार गर्ने श्रीमान घरदेखि दुई दुई वर्ष बाहिर बस्दा त तपाईँले नै काम गरेर घर व्यवहार धानिरहनु भएको थियो होला नि। तर उहाँ फर्कियो भन्दैमा तपाईँको कामलाई न्यू बनाएर त्यस्तो व्यवहार गर्न त पाइँदैन नि। तपाईँले यसबारे त सिधै कुरा गर्नुपर्छ जस्तो लाग्छ मलाई।
हो, मलाई पनि यो समस्याको मुख्य कारण चाहिँ उहाँहरू बीच प्रभावकारी रूपमा एक अर्काको कुरा थाहा नभएर हो जस्तो लाग्छ कि मलाई त। त्यसकारण पनि कुराकानी त हुनै पर्छ। तर कुराकानी गर्दाखेरि हामीले भने गरे जस्तै प्रभावकारी संचारको रूपमा एक अर्काको कुरा सुन्ने, बुझ्ने र बुझाउन खोज्ने गरी कुरा गर्नुपर्छ होला। किन साथी घर बाहिर काम गर्न गएको उहाँलाई मन पर्दैन त? किन रिसाउनुहुन्छ त? न तपाईँले आफ्नो कामको बारेमा उहाँलाई नभनेर पो हो कि, या कुनै अन्य कारण पो छ कि त्यसको पछाडि? यो कुरा थाहा पाउनु पनि तपाईँहरू बीच प्रभावकारी तरिकाले कुराकानी हुनै पर्छ साथी।
बरु कुरा गर्दा नि साथी, अलि रचनात्मक भएर समय परिस्थिति हेरेर आफूलाई अनुकूल पर्ने समयमा कुरा गर्न सकिन्छ नि।
र कुरा गर्दा वाद विवाद गरेर झगडा गर्ने तरिकाले भन्दा पनि बुझ्ने र बुझाउने तरिकाले कुरा गर्दा राम्रो हुन्छ होला है त साथी।
साथी तपाईँ अहिले सुनिरहनु भएको छ तपाईँको आफ्नै कार्यक्रम साथीसँग मनका कुरा,
र अब बेला भएको छ आलो पालो सुन्ने।
सुनौ है त साथी, स्तम्भ आलो पालो सबिनबाट।
जसको प्रयास उसैको आवाज, सबैको साझा थलो
स्तम्भ आलो पालो।
हेलो अनि नमस्ते साथी, म सबिनको तर्फबाट। साथी आजको आलो पालो म तपाईँलाई बाह्रमा रहेको पिप्रा स्थित परिवार नियोजन परियोजनातिर लिएर जाँदैछु, जहाँ यो परियोजनामा दौतरी शिक्षकहरूलाई परिचालन गरिएको छ। जाउँ न है साथी, हामी पनि त्यो परियोजनाको बारेमा जानकारी लिऊँ।
मेरो नाम इन्दु कुमारी हो, मेरो घर लिप्नीमालबाट वार्ड नम्बर 4। यो कार्यक्रमको नाम परिवारको भविष्य हो। हामीहरू पियाची र पियर्सहरू मिलेर गर्छौँ कार्यक्रम। हामीहरू शुक्रबारको अनि संगठन गरेर अनि शनिबारको 10 बजेदेखि सुरु गर्छौँ यो कार्यक्रम परिवारको भविष्य।
अनि यसबाट जस्तो यो तपाईँहरूको साथी अनि साथी शिक्षक होइन, तीहरूले चाहिँ के फाइदा पाएको छ त यो कार्यक्रमबाट?
साथीहरूमा त एउटा बुहारी छिन्, बुहारीले भन्छन् कि म आफ्नो परिवारको धेरै ध्यान राख, धेरैको घरमा पनि झगडा झुगडी हुन्छ, सासुर अर्कै कुरा भन्छ, बुहारीले अर्को कुरा भन्छ। तर त्यसो ज्ञान भएपछि बुहारीले भन्नुहुन्छ, म कोही जो पनि बात भनोस् म झगडा गर्दैन अबदेखि। म मेरो 3 छोरा छोरी छ, म आफ्नो छोरा छोरीमा अब फरक राख्दैन रे, छोरा छोरीलाई दुबईलाई स्कुल पठाउँछु।
पहिले राख्नुहुन्थ्यो त्यस्तो फरक उहाँले?
पहिला त गाउँ समाजको मान्छे जस्तै गरे पनि जसरी उनी गर्छ, अब गर्दिन।
तपाईँलाई चाहिँ के फाइदा भएको छ यसबाट, यो कार्यक्रमबाट?
मलाई धेरै कुरा फाइदा भएछ कार्यक्रमबाट। पहिला पनि भन्यो कि म किशोरी हुँ, मलाई थाहा थिएन कि महिनावारी हुँदा कसरी गर्नुपर्छ। मलाई थाहा भयो चाहिँ मेरो महिनावारी भएपछि चाहिँ अरूलाई भएपछि म सिकाउन सक्छु, आफ्नो भएपछि म आफ्नो व्यवस्था गर्न सक्छु।
अनि यहाँ भएको कुराहरू घरमा पनि छलफल हुन्छ, जस्तो तपाईँले गएर घरमा छलफल गर्नुहुन्छ?
गर्छौ। घरमा आमा छिन् अनि भाउजो त छैन, चाची बहिनी छिन्, आन्टी छिन्, उनीहरूले भन्छन् कि तिमीहरूले के सिक्छौ कार्यक्रममा गएपछि? हामी धेरै कुरा सिक्छौ, हामीहरूले कस्तो लक्ष्य लिनुपर्छ, कस्तो लक्ष्य। उनीहरूको छोरा छोरीहरू पनि भन्छन् कि मेरो छोरा छोरीहरू पनि ठुलो भइसके त्यो कार्यक्रममा जान्छन्।
यो कार्यक्रममा समाजको अरू मान्छेहरू हुन्छ नि होइन, तपाईँहरू किशोर किशोरी बाहेक, अब यसमा कसरी सहभागी बन्न सक्छ यो कार्यक्रममा?
उनीहरू त बताएपछि नै सहभागी बन्न हुन्छ। परिवारको भविष्यमा तपाईँहरू गएपछि धेरै कुरा सिक्नु पर्छ, हिँड्नु त्यो कार्यक्रममा। कार्यक्रममा आएपछि हामीहरूले जे कुरा भन्छ उनीहरूले राम्रो लागेपछि भोलिदेखि आफै आउँछ, नराम्रो लागेपछि थोरै आउँछ।
अब जस्तो यो कार्यक्रमको बारे जानकारी पाउनु पर्यो भने कहाँ सम्पर्क राख्ने त?
लिप्नीमाल वार्ड नम्बर 4 अनि शेर्पा नेपाल काठमाडौँ गाउँ समाज 12।
राम्रो काम गरेमा समाजका मान्छेहरूले मन नपर्ने कुरा त हुँदै हुँदैन नि होइन साथी? त्यसमाथि पनि हामी जस्ता युवाले परिवार नियोजनको बारेमा आफ्नो गाउँ समाजमा जनचेतना फैलाउने काम गरेपछि त कसले मन नपराउने र होइन? आजको आलोपालोको लागि सामग्री रेकर्ड गरेर पठाएर सहयोग गर्नुहुने महिला विकास र जनसङ्ख्या सम्बन्धी काम गर्ने संस्था शेर्पाका साथीहरूलाई धेरै धेरै धन्यवाद। के तपाईँ पनि आफ्नो गाउँठाउँमा भइरहेको स्थानीय युवा गतिविधि प्रयासको कुरा सुनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई एकछिन पनि ढिला नहरी आफ्ना कुराहरू आलो पालोमा लेखेर वा क्यासेटमा रेकर्ड गरेर पठाइहाल्नुहोस्। त्यसको लागि हाम्रो सम्पर्क ठेगाना हो साथी सबिन, स्तम्भ आलो पालो, पोस्ट बक्स नम्बर 8975, इपिसी 5255, काठमाडौँ नेपाल। र हाम्रो इमेल ठेगाना हो alopalo@yahoo.com, alopalo@yahoo.com। हस्त साथी, अर्को हप्ता अर्को साथीको अर्को कुनै गतिविधि लिएर आउने नै छु भन्दै म सबिना आजलाई बिदा माग्छु। नमस्कार।
जसको प्रयास उसैको आवाज,
सबैको साझा थलो
जाँदा जाँदै
सुशील आजको जाँदा जाँदैमा पक्कै पनि महिला अधिकारकै कुरा लिएर आएको होला होइन तिमीले
ओहो कस्तो ठ्याक्कै थाहा भएको आज मैले हाम्रो वर्तमान अन्तरिम संविधानमा महिलाको लागि के कस्ता अधिकारका कुराहरू छन् भन्ने बारे छोटो जानकारी लिएर आएको छु
ल त्यसो भएदेखि यस बारेमा केही कुरा त मलाई पनि थाहा छ मै सुरु गर्छु है त
हुन्छ नि त सुरु गर न
ल साथी हाम्रो अन्तरिम संविधान 2063 महिलाको लागि हक अधिकारको व्यवस्था भएको कुराहरू गर्नुपर्दा पहिलो त नेपालमा जन्मेका कुनै पनि व्यक्तिको बाबु वा आमा मध्ये कोही नेपाली भएमा त्यस्तो व्यक्तिले नेपालको नागरिकता लिन सक्नेछन् भन्ने व्यवस्था गरिएको छ अर्थात् सजिलो भाषामा बुझ्दाखेरि आमाको नामबाट पनि छोरा छोरीले नेपाली नागरिकता पाउनेछन्
अनि त्यसै गरी महिला भएकै कारण कुनै पनि किसिमको भेदभाव गरिन नपाइने व्यवस्था गरेको छ अनि प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य तथा प्रजनन सम्बन्धी हक हुनेछ कुनै पनि महिला विरुद्ध शारीरिक मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र यस्तो कार्य गरिएमा कानूनद्वारा दण्डनीय हुनेछ
अनि साथै पैतृक सम्पत्तिमा छोरा र छोरीलाई समान हकको व्यवस्था पनि गरिएको छ त्यसैले यो कुरा एकदमै हामीले राम्ररी बुझ्नु आवश्यक छ साथी अनि त्यसै गरी अहिलेकै संविधानमा सामाजिक न्यायको हकमा आर्थिक सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका महिला दलित आदिवासी जनजाति मधेसी समुदाय उत्पीडित वर्ग गरीब किसान र मजदुरलाई समानुपातिक समावेशीको सिद्धान्तको आधारमा राज्यको संरचनामा सहभागी हुने हकको पनि व्यवस्था गरिएको छ
हो साँच्चै मैले सुनेको त हाम्रो अहिलेको संविधानमै पनि धेरै कुराहरूमा महिला पुरुषमा समानता भएको छैन त्यसैले यसलाई संशोधन गरिनुपर्छ भनेर महिला अधिकार कर्मी गैर सरकारी संस्थाहरूले पनि भनिरहेका छन् रे होइन
हो खास गरी अन्तरिम संविधानको धारा 23 को धर्म सम्बन्धी हकमा प्रयोग भएको भाषाले महिला विरुद्ध सांस्कृतिक पहिचान प्रथा र परम्पराको नाममा महिला विरुद्ध असमानता तथा भेदभावलाई कायमै राखेको रहेछ तसर्थ धारा 23 को धर्म सम्बन्धी हकलाई पुनर्परिभाषित गर्नुपर्छ भनेको छ
अनि नागरिकता सम्बन्धी हकले पनि महिलाहरूको वैवाहिक कुरामा यदि विदेशीसँग बिहे भएको खण्डमा नेपाली महिलाको विदेशी पतिलाई उनीहरूको वैवाहिक स्थितिको आधारमा नेपाली नागरिकता प्राप्त गर्न निषेध गरेको छ जुन महिलाको लागि भेदभावपूर्ण छ त्यसैले अन्तरिम संविधानमा व्यवस्था भएको नागरिकता सम्बन्धी हकलाई पनि संशोधन गर्नुपर्छ भन्ने आवाज उठिरहेको रहेछ के
ल कस्तो अचम्म है अब नेपाली पुरुषले विदेशी महिलासँग बिहे गर्यो भनेदेखि चाहिँ विदेशी महिलाले नेपालको नागरिकता सजिलै पाउने रे तर नेपालको महिलाले विदेशी पुरुषसँग बिहा गर्यो भनेदेखि चाहिँ विदेशको पुरुषले नेपालको नागरिकता नपाउने रे कि कस्तो अचम्म
त्यही त है यो त एकदम भेदभावपूर्ण भयो नि साथी तपाईँको यसमा के विचार छ हामीलाई लेखेर पठाउनुहोस् न है
ताकि यो महिला अधिकारको कुरामा संशोधन होस् भन्ने आवाज धेरै उठोस् होइन त साथी
जादा जादै
साथी अब कुरा गर्दा गर्दै यहाँबाट हामीले जानुपर्ने बेला पनि भइसकेछ त्यसैले जानु अगाडि हामीलाई चिठी लेख्ने र इमेल लेख्ने ठेगाना टिपिहाल्नु साथी
र मुख्य कुरा त आजको 374 भाग र सावित्रीको कथा तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया हामीलाई पठाउनु होला
अनि सँगसँगै आफ्नो मनको भावना अनि यदि तपाईँलाई कुनै समस्या परेको छ भने वा कुनै कुराको बारेमा जानकारी थाहा पाउन मन लागेको छ भने पनि हामीलाई यो ठेगानामा चिठी लेख्नु साथी
साथी सुशील वा साथी संगीता कार्यक्रम साथीसँग मनका कुरा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल
वा इमेल ठेगाना cwfriends@hotmail.com cwfriends@hotmail.com मा पनि इमेल मार्फत लेख्न सक्नुहुन्छ साथी
र यदि तपाईँको ठाउँमा इन्टरनेटको सुविधा छ भने हाम्रो वेबसाइट www.smk.org बाट पनि हामीसँग सम्पर्कमा रहन सक्नुहुन्छ
अनि सँगसँगै साथीसँग मनका कुराले आयोजना गरिरहेको शान्ति सामूहिक संगीत प्रतियोगिता यानि कि पी सङ ब्यान्ड कम्पिटिसनमा पनि भाग लिन नभुल्नु होला नि र थाहा त छ नि साथी यो स्तम्भमा तपाईँले शान्तिमा आधारित रहेर कुनै गीत रचना गरेर अनि रेकर्ड गराएर पनि हामीलाई पठाउनु पर्नेछ पोस्ट बक्स नम्बर 1187 है त साथी
यति भन्दै आजको लागि साथीसँग मनका कुराको सबै साथीहरू विनिता विनायक कौस्तुभ सबिन आयुष सृजना मीना सँगै म सुशील
र म संगीतालाई पनि अर्को हप्तासम्मको लागि बिदा दिनुहोस्
अर्को हप्ता फेरि तपाईँसँग तपाईँको मनको कुरा गर्न आउने नै छौ भन्दै
त्यतिजेलसम्म तपाईँ चाहिँ आफ्नो ख्याल राम्ररी राख्नु होला भन्दै बिदा हुन्छौ
नमस्ते, नमस्ते।